أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيدنا محمد وآله الطاهرين. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. صلوات. اچھا، اب پچھلی دفعہ ہم نے سورہ حمد پہ بات شروع کی تھی، تفسیر پہ، اور بسم اللہ الرحمن الرحیم کی تفسیر کے حوالے سے کچھ نکات آپ کی خدمت میں عرض کیے تھے. لیکن میرا خیال ہے کہ ہم بار بار ایک چیز جو ہمیشہ دہراتے رہیں جب بھی ہم آپس میں مل بیٹھ کے بات کریں، وہ یہ ہے کہ ہماری اس نشست کا اور ہماری اس گفتگو کا اصل مقصد کیا ہے، یعنی تاکہ وہ چیز بار بار ریپیٹ ہوتی رہے، ذہنوں میں کلیریفائی ہوتی رہے، اور ہم جو بھی اگر خدا نخواستہ کوئی غلط فہمی ہے ذہنوں میں تو وہ دور ہو جائے. یہ جو ہماری نشست ہے یہ بنیادی طور سے کوئی مجلس نہیں ہے، یا اس قسم کے موضوعات کے حوالے سے بات نہیں ہے کہ جو آپ عام طور سے ممبروں سے سنتے رہتے ہیں، بلکہ یہ بنیادی طور سے اس کمی کو محسوس کرنے کے بعد، جس کی تائید آپ لوگوں کی طرف سے بھی ہو رہی ہے کہ ہاں یہ کمی واقعی پائی جاتی ہے، اور وہ کمی کیا ہے کہ پیغمبر اسلام اپنی زندگی کا اختتام کرتے ہوئے قیامت تک آنے والے مسلمانوں کے لیے دو چیزیں چھوڑ کے گئے، اور آپ نے فرمایا کہ ایک اللہ کی کتاب ہے اور ایک میری عترت اور اہل بیت، اور اگر تم ان سے تمسک اختیار کرو گے تو کبھی بھی میرے بعد گمراہ نہیں ہوگے. اب اصل ہمارے سامنے سوال یہ ہے کہ اس تمسک کا مطلب کیا ہے؟ کیا ہم اگر صبح اور شام قرآن کی تلاوت کریں، یا اپنے شادی بیاہ میں قرآن پڑھیں، اور اپنے مرنے اور خوشی کے موقع پر قرآن پڑھتے رہیں، کیا یہ تمسک ہے؟ کیا اگر ہم قرآن کریم کو حفظ کر لیں اور تراویوں میں پڑھتے رہیں، کیا یہ تمسک ہے؟ یا اسی طریقے سے اہل بیت کا نام لیتے رہیں 2 مہینے 8 دن یا رمضانوں میں یا اور دنوں میں، یہ تمسک ہے؟ تمسک در حقیقت کس چیز کا نام ہے؟ اور وہ کیا چیز ہے کہ جس کے بارے میں حضور پاک نے فرمایا کہ اگر تم یہ کام کر لو گے تو کبھی گمراہ نہیں ہوگے؟ اور جبکہ ہم یہ دیکھ رہے ہیں کہ قرآن سے بظاہر تعلق بھی ہے، تلاوت بھی ہے، تعلیمات بھی ہیں، اہل بیت کا نام بھی ہے، لیکن گمراہی میں بھی کوئی کمی نہیں ہے. ہمیں خود ہی، یعنی ہم خود اس بات کے گواہ ہیں کہ اگر ہم سے پوچھا جائے آپ کو رستہ مل گیا، تو شاید ہم میں سے کوئی بھی نہیں کہہ سکے کہ ہمیں رستہ مل گیا. ہم سب رستے کے لیے پریشان ہیں، تو رستہ کیوں نہیں مل رہا، راہ کیوں نہیں دکھائی دے رہی، کیوں نہیں نظر آ رہی؟ اس کا مطلب یہ ہے کہ، یعنی ظاہر ہے کہ پیغمبر کا قول غلط نہیں ہو سکتا کہ اگر تم تمسک کرو ان دونوں سے، وَإِن تَمَسَّكْتُمْ بِهِمَا لَن تَضِلُّوا بَعْدِي، کہ اگر تم ان دونوں سے تمسک اختیار کرو، یعنی ان دونوں کو پکڑ لو، تو میرے بعد ہرگز گمراہ نہیں ہوگے. تو اب ہمیں اس بات کو سوچنا ہے، ریکلیکٹ کرنا ہے، ریفلیکٹ کرنا ہے کہ وہ کون سا تمسک ہے قرآن اور اہل بیت سے کہ جو انسان کو یا امت کو یا افراد کو اور اقوام کو گمراہی سے بچاتا ہے. اور علماء کی، یعنی علماء حق اور عرفاء کی محنتوں کے نتیجے میں جو چیز ہمارے سامنے آتی ہے وہ یہ ہے کہ ہم سب سے پہلی منزل پر، یعنی تمسک کا مطلب کیا ہے کہ قرآن اور اہل بیت کو پہلی منزل پر ویسے سمجھا جائے کہ جیسے کہ وہ ہیں، نہ کہ قرآن اور اہل بیت کو اس طریقے سے اختیار کیا جائے جیسا کہ میری سمجھ میں آتا ہے یا مجھے اچھا لگتا ہے. ہماری سب سے بڑی غلطی کیا ہے، ہماری سب سے بڑی خامی کیا ہے کہ ہم قرآن اور اہل بیت کو اس طریقے سے قبول کرتے ہیں، اختیار کرتے ہیں، یا اپنی زندگیوں میں شامل کرتے ہیں جو ہمیں اچھا لگتا ہے، جبکہ سب سے پہلی ریکوائرمنٹ یہ ہے، یعنی دین کی سب سے پہلی ریکوائرمنٹ کیا ہے؟ بندگی. بندگی کا مطلب کیا ہوتا ہے؟ کہ اپنے آپ کو مکمل، کمپلیٹ، پرفیکٹلی خدا کی مرضی کے سامنے جھکا دیا جائے، نہ کہ خدا کی مرضی کو اور خدا کی خوشنودی کو اور خدا کی چیزوں کو اپنے طور سے موڑ کے اور گھما کے اپنی زندگی میں شامل کیا جائے. تو ہماری یہ ایفرٹ کیا ہے کہ ہم جو کچھ بھی سمجھتے ہیں یا سمجھتے رہیں اس کو ایک سائڈ میں رکھیں، اور ہم پوری دیانتداری کے ساتھ اور پوری دقت کے ساتھ، کوشش کے ساتھ یہ کام کریں کہ جیسا کہ قرآن ہے اور جیسا کہ اہل بیت ہیں ویسا سمجھنے کی کوشش کریں. اگرچہ کہ ہمیں یہ پتہ ہے کہ ہم اس کوشش میں 100% کامیاب نہیں ہو سکیں گے، لیکن جس حد تک بھی کامیاب ہوں گے وہ ہمارے لیے ایک بہترین سرمایہ بنے گا. یہ ایک بنیادی چیز ہے جو ہمیشہ ذہن میں رہے کہ ہم یہ کوشش نہیں کریں گے کہ ہم قرآن پر یا اہل بیت پر اپنی فکر کی کوٹنگ چڑھا دیں یا ایک عینک خود لگائیں اپنی مرضی کی اور اس سے قرآن اور اہل بیت کو دیکھنے کی کوشش کریں. صحیح ہے نا؟ یعنی جیسے ایک جملہ ہے جو پہلے بھی میں نے عرض کیا تھا کہ اصل ایمان کیا ہے، کہ خدا یہ کہے کہ آج سے جنت نہیں ہے، جہنم بھی نہیں ہے، یعنی میں نے ان دونوں چیزوں کو ہٹا لیا، اب کون دین پہ چلتا ہے، اب کون قرآن اور اہل بیت کے نزدیک آتا ہے. یہ اصل معیار ہے اس بات کا کہ میں واقعاً دین کو چاہتا ہوں یا نہیں چاہتا، یا صرف جو جیسا کہ امام علیہ السلام نے فرمایا کہ یا لالچ یا خوف، کہ یا لالچ میں زندگی گزر رہی ہے یا خوف میں زندگی گزر رہی ہے. تو جب انسان اس جگہ پر پہنچتا ہے کہ صرف اور صرف حق کو معیار بنائے، سچ کو، ٹروتھ کو اپنا اسٹینڈرڈ بنا کے چلے، تب اس کی زندگی تاجرانہ یا غلامانہ راہوں سے نکل کر عارفانہ اور عاشقانہ ہو جاتی ہے، کہ وہ خدا کی معرفت کے ساتھ اور حق اور سچائی کی محبت میں زندگی گزارتا ہے، نہ کہ اس لیے کہ وہ اس میں سے کہ مجھے یہ مل جائے یا وہ مل جائے یا یہ ادھر نہ چلا جاؤں، یہ نہیں. یعنی کہ یہ صحیح معنوں میں دینی زندگی نہیں ہے. دین اس لیے نہیں آیا تھا، دین ہمیں اس لیے نہیں سکھایا گیا تھا. تو یہ یعنی کہ اس مقصد کو جیسے کہتے ہیں کہ بار بار ہمیں دہرانا پڑے گا کہ ہم کس مقصد کے لیے جمع ہو رہے ہیں، ہم کیا کرنا چاہ رہے ہیں. قرآن کریم کی گہرائیاں ظاہر ہے کہ اس کا مطلب میں اس لحاظ سے ہرگز اہل نہیں ہوں کہ اس کا 0.1 یا 0.01% بھی آپ کے سامنے بیان کر سکوں، اس لیے کہ یہ وہ کلام ہے، کلمات ہیں کہ جن کے بارے میں خود اس کتاب مبین میں موجود ہے کہ یہ خدا کے پاس کسی چھپے ہوئے خزانے کی مانند ہے. اس کی حقیقت، اس کی حقیقت اس قدر بالا تر ہے، بلند ہے، کہ سوائے ان لوگوں کے کہ جنہیں اللہ نے پاک کیا، جنہیں اللہ نے پاک کیا اور کوئی اس کو چھونے کی بھی سکت نہیں رکھتا. تو سب سے پہلی چیز کہ جب ہم قرآن یا اہل بیت کے قریب جائیں معرفت حاصل کرنے کے لیے، تو جو سب سے پہلی چیز ہے، جو سب سے پہلی دعا ہے، وہ یہ کہ ہمیں خود قرآن سے یا اہل بیت سے طلب کرنا چاہیے کہ آپ اپنی معرفت کا دروازہ ہمارے لیے کھولیں. یعنی ایسا نہیں ہے کہ یہ میں کہوں کہ میں سمجھ لوں گا، میں نہیں سمجھ سکتا، اس لیے کہ خود قرآن کیا کہہ رہا ہے، لا یمسہ الا المطہرون، سورہ واقعہ، کہ اس کو مس نہیں کرتے مگر وہ لوگ کہ جن کو پاک کر دیا گیا، نہ کہ وہ لوگ کہ جو پاک ہوئے. جو پاک ہوئے نہیں ہیں، جنہیں پاک کر دیا گیا. اور یہ میں نے بتایا تھا کہ اس تعریف پر سب سے پہلے کون اترتے ہیں؟ اہل بیت اترتے ہیں کہ انما یرید اللہ لیذہب عنکم الرجس اہل البیت ویطہرکم تطہیرا، کہ اہل بیت کی جو طہارت ہے وہ ان کی اپنی مرضی سے نہیں ہے، ارادہ خدا سے. تو مطہر کی تعریف پر وہ پورے اترتے ہیں سب سے پہلے. تو جنہیں خدا نے پاک کیا ہر رجس سے، ہر نجاست سے، ہر پلیدگی سے، वो इस काबिल हैं कि कुरान की हकीकत को छू सकें। तो कुजा हम के जो सरता पा जो है इस मादियत की और इसकी गलाजत और गंदगी में धसे में फंसे में इससे बाहर नहीं। तो सबसे पहले क्या चीज़ कि अगर हमें कुरान और अहले बैत की हकीकी मारिफत हासिल करना है तो हमें खुद उनसे दरख्वास्त करनी पड़ेगी, कुरान से दरख्वास्त करनी पड़ेगी। मैंने सबसे पहले उसमें यही आपको बताया था कि कुरान किताब का नाम नहीं है, बल्कि कुरान और अहले बैत दोनों हकीकत नूरानिया हैं जिनकी हकीकत खुदा की बारगाह में है और ये उसकी नुजूली हालत है। यहाँ पर शायद मैंने लफ्ज़ इस्तेमाल किया था तजल्ली, तो अभी अनिल ने बात की तो मैं तजल्ली की थोड़ी तशरीह कर दूँ। तजल्ली अब अहलल बैत पर पूरी एक बहस है, जैसा मैंने कहा ना कुरान की गहराइयाँ उस तक पहुँचना आसान नहीं है। अब यहाँ पर अगर आप देखें, मैं छोटा सा आपको इशारा करूँ कि यहाँ पर अहले बैत रसूल का लफ्ज़ नहीं है, अहले बैत। अब ये कौन सा बैत है जिसके अहल, वो कौन सा बैत है जिसके अहल के बारे में खुदा का इरादा है कि इनको वैसा तैयब व ताहिर कर दे कि जैसा कि तहारत का हक है। इन्हें इसमें गहराइयां बहुत हैं, क्योंकि इससे अगर कोई मिसाल के तौर पर मुराद ले अजवाज, या क्योंकि अजवाज के जिक्र के बीच में आए थे, तो अगर आप अजवाज के जिक्र के साथ इसको मिला के पढ़ेंगे तो जो पहला इंप्रेशन आपको मिलेगा वो ये मिलेगा कि खुदा ये बताना चाह रहा है कि अजवाज अहले बैत में शामिल नहीं है। क्यों इंप्रेशन मिलेगा? इसलिए कि इससे पहले अजवाज को तंबीह की गई है, यानी जिसके बारे में खुदा ये कहे कि इरादा ये है कि लयुज़हिबअन्कुम, कि अल्लाह तुमसे ले जाए रिज़्क़ को, उनको इस तरीके से डांट डपट नहीं होती या उनको इस तरीके से तंबीह नहीं की जाती। या जैसे सूरह तहरीम में मेरा ख्याल है वो आयतें कि जिसमें पैगंबर की दो बीवियों के बारे में खास तौर से कैटेगोरिकली कहा गया है कि तुम्हारे तुम दोनों के दिल टेढ़े हो गए, कज हो गए। ये इन्हें एक तरफ खुदा एक गुरोह के बारे में कहे कि हम हमारा इरादा है कि तुम्हें ऐसी तहारत दें कि, और दूसरी तरफ उन्हीं के बारे में कहे कि तुम्हारे दिल टेढ़े हो गए और अगर तुम बाज ना आओ, मतलब बहुत सख्त जुमले हैं, अगर तुम दोनों बाज ना आई तो समझ लो कि अल्लाह और मलाइका और मोमिनीन रसूल के हामी और नासिर है, इस किस्म के जुमले। तो यानी इसकी गहराई में अगर आप जाएं तो बुनियादी तौर पर अहले बैत जो है ये बैतुल्ला है, यानी खुदा का एक घर है, खुदा का एक हरम है, उसके अहल अफराद, चंद उसके अहल अफराद हैं। तो उसके तारीफ के तहत अहले बैत में खुद पैगंबर है, यानी कि एक तो जाहिरी तौजीहात है ना, और एक अगर आप उसकी हकीकत या उसकी मारिफत में जाएं, जैसे ज्यारतों में आप जो जुमला पढ़ते हैं तो आप पढ़ते हैं अस्सलामु अलैकुम या अहले बैत नबुवा। अब ये अहले बैत नबुवत बिल्कुल अलग चीज है, अहले बैत नबी नहीं है, अहले बैत नबी का लफ्ज नहीं है। अगर नबी के तो मतलब नबी के घर वाले, अहले बैत नबुवा का मतलब है कि नबुवत की हकीकत के घर वाले, कि हकीकत नबुवत एक घर है। बैत क्या एक चार दीवारी है ना, यानी नबुवत की चार दीवारी के अहल अफराद। सही है, तो वो यानी इसमें अब जाहिर है कि बहुत सारी बातें जो है आम तौर से कहना मुश्किल होता है, लेकिन तो बहरहाल जो बात मैं कह रहा था वो ये कि अगर हम कुरान और अहले बैत से करीब होना चाहते हैं तो आजिज़ी के साथ हमें कुरान और अहले बैत से दरख्वास्त करनी पड़ेगी कि अपनी तरफ आने का दरवाज़ा खोलें और अपने अंदर कोशिश करनी पड़ेगी उस अहलियत की कि वो हमें कबूल कर लें। खुदा की बारगाह में कबूलियत किस चीज़ से? तहारत से। सही, यानी कि कुरान को मस करने की सलाहियत कौन रखते हैं? जो पाक कर दिए गए। तो खुदा की बारगाह में कबूलियत की बुनियादी शर्त है तहारत। किस चीज से तहारत? रिज्स। रिज्स क्या है? ये जाहिरी नजासत नहीं, हकीकी, यानी कि इंसान के, यहाँ पर एक दुआ मैं आपके सामने दोहराऊँ अली अलैहिस्सलाम की, कि ये आइम्मा ताहरीन अलैहिस्सलाम के हवाले से भी इस कदर मोजज़ाती कलमात हमारे सामने हैं जिस पर बाकायदा, जिसे हम कहें ना कि थीसिस लिखी जा सकती हैं बड़ी बड़ी। अली अलैहिस्सलाम की दुआ है, अल्लाहुम्मा नव्विर ज़ाहिरी बितौअतिक, ऐ अल्लाह नूरानी कर दे मेरे जाहिर को अपनी इताअत के जरिए से, व बातिनी बेमोहब्बतिक, और मेरे बातिन को अपनी मोहब्बत के जरिए से, व कल्बी बेमारफतिक, और मेरे कल्ब को अपनी मारफत के जरिए से, व रूही बेमुशाहिदतिक, और मेरी रूह को अपने मुशाहिदे के जरिए से, वसिर्री बे इस्तिक्लाल इत्तिफाल हज़रतिक, और जो मेरा सिर है यानी मेरे वजूद का इंतहाई अंदरूनी पहलू है, उसको कैसे नूरानी कर दे? अपनी बारगाह से मुत्तसिल होने में मुस्तकिल हो जाए। समझ में आया? इस्तेक्लाल, इस्तेक्लाल यानी मुस्तकिल होना, कंटिन्यूएशन। किस चीज की कंटिन्यूएशन? इत्तेसाल, मिलना, मिलाप। किस चीज से मिलाप? हज़रतिक, तेरी बारगाह से, तेरे हुजूर से। तो इस दुआ पर अगर आप तहकीक करें तो आपको समझ में आएगा कि इंसानी वजूद की ये पांच डायमेंशन हैं। एक इंसान का वजूद जो है वो पांच डायमेंशन रखता है, जाहिर, बातिन, कल्ब, रूह, सिर, और हर डायमेंशन की अपनी गजा है और अपनी तहारत है और अपनी नूरानियत है। तो जो इताअत और इबादत आप अंजाम देते हैं वो सिर्फ और सिर्फ आपके जाहिर की नूरानियत है, बातिन की नूरानियत इस जाहिरी इबादत से नहीं होती, मोहब्बत खुदा से होती है। यानी मेरा बातिन नूरानी होगा अल्लाह की मोहब्बत से, और अल्लाह की मोहब्बत आएगी उसकी मारिफत के बाद, क्योंकि आप जब तक किसी को पहचानेंगे नहीं उससे मोहब्बत कैसे करेंगे? जब तक किसी की हकीकत और सिफात और कमालात को जानेंगे नहीं उससे मोहब्बत कर नहीं सकते आप। तो हर उसका हर डायमेंशन जो है इंसानी वजूद उसकी अपनी नूरानियत है, कि जो कल्ब है यानी मेरा असल वजूद है वो किस चीज़ से नूरानी होता है? बेमारफत, अल्लाह की मारफत से। रूह है इंसानी किस चीज़ से नूरानी होती है? खुदा इसके मुशाहिदे से। अब ये लफ्ज़ हमारे लिए बहुत अजीब है। और जो मेरे वजूद का एक इतना अंदरूनी पहलू है जिसकी मुझे खुद खबर नहीं है, सिर्री, वो कैसे नूरानी होता है? कि खुदा की बारगाह में से मुत्तसिल होने में कंटिन्यूएशन हासिल हो जाए। यानी जैसा आइम्मा ताहरीन अलैहिस्सलाम के, वो जिस हालत में भी हों, जिस आलम में भी हों, जिस कंडीशन में हों, लेकिन खुदा की बारगाह और हुजूरी से जुदाई नहीं होती थी उनकी। तो ये चीज़ कौन है? ये मेरा जिस्म ये काम नहीं कर सकता, मेरा सिर। अब हमें खुद ही पता ही नहीं है कि मेरे अंदर कोई ऐसी चीज़ भी है कि जो खुदा की बारगाह से मुत्तसिल होने की सलाहियत रखती है। तो ये सारी चीज़ें इंसान को कैसे नसीब होती हैं? इसी राह पर चलते हुए और खुदा की मदद, इनायत और लुत्फ के ज़रिए से। कि खुद ये आयत तथीर हमें इस बात को समझा रही है कि ये कमालात इंसान के अपने जरिए से नहीं हासिल होते, बल्कि असल कमाल क्या है? कि खुदा मुझे कबूल कर ले। कि जनाब मरियम सलामुल्लाह अलैहा के हवाले से कुरान करीम में सूरह आले इमरान की आयतें हैं कि जब उनकी वालिदा ने, यानी कि जब वो उनके शिकम में बच्चा आया, तो उस वक्त, उसी वक्त उन्होंने कहा कि इन्नी नज़र तो माफ़ी बतनी, क्या है मेरे खुदा, जो कुछ मेरे शिकम में है, जो मेरे शिकम में है उसे मैं तेरी बारगाह में नजर करती हूँ। तो खुदा ने उसका जवाब ये दिया, फतकब्बलहा रब्बुहा, फतकब्बलहा, उसको कबूल किया उसके रब ने, किसको, मरियम को, उसे कबूल किया उसके रब ने, बेकबूल इन हसन, कैसे कबूल, खूबसूरती के साथ कबूल किया, वह अम बताहा, और उसको ग्रो कराया, नबातन हसना, बेहतरीन ग्रोथ के साथ। तो असल में कबूलियत किस चीज की होती है, नमाज रोजे की कबूलियत नहीं होती, इंसान की कबूलियत होती है। और जब इंसान खुदा की बारगाह में कबूल हो जाता है तो उसकी हर चीज खुद ब खुद एलिवेट हो जाती है। यानी ऐसा नहीं होता कि तकवा अलग है, मुत्तकी अलग है। तो ये तो इस चीज की दुआ, यानी कि ये जो कुरान करीम हमें समझा रहा है कि जैसे खुदा ने जनाबे मरियम को कबूल किया या खुदा ने अहले बैत को कबूल किया तो इरादा किया कि इन्हें हर रिस से पाक कर दे, ये कबूलियत खुदा की बारगाह से हमें नसीब, वो इन्हें खुदा मुझे कबूल कर ले, तब असल चीज, तब फायदा है, तब। यानी ये नहीं मेरी नमाज कबूल हो जाए, ये सही दुआ नहीं है, खुदा मुझे कबूल कर ले, जब मैं कबूल हूंगा तो हर चीज साथ कबूल हो जाएगी। यानी ऐसा नहीं होता कि नमाज अलग है और नमाजी अलग है, बल्कि असल शय जो है, असल हकीकत नमाजी है। तो बहरहाल यानी कि ये वो कुछ मतालिब हैं कि जो हमें बार बार दोहराते रहने हैं, मकसद कि हम किस मकसद के लिए बात कर रहे हैं।
अगर बंदा खुदा की बारगाह में मकबूल नहीं होता, उसकी तमाम जिंदगी के हसनात जाया है, ये कहीं से साबित होता है?
ऐसा हो सकता है, बिल्कुल हो सकता है,
सकता है या मतलब
यानी इसमें नहीं, इसमें इसमें एक बिल्कुल रिवायतें हैं ऐसी कि बाज इंसान ऐसे होते हैं कि जिनके आमाल को खुदा पसंद करता है उस शख्स को पसंद नहीं करता।
तो इसकी वजह से उसको हसनात की कोई नेकी नहीं।
अब ये उसके लिए किस तरीके से डिसएडवांटेज है मैं एग्जैक्टली नहीं कह सकता।
यानी ये जरूर है कि हो सकता है हसनात कबूल कर रहा हो लेकिन बंदे को कबूल ना चाहिए।
इस पर नहीं, ये जो चीज है यानी कि जैसे अब इसके ऊपर एग्जैक्टली कहना बहुत मुश्किल है। यानी इसमें इसमें जो है ना, जैसे फॉर एग्जांपल हमारे सामने करबला में दो लोगों की मिसालें, एक उमर इब्ने साद है और एक हो रहे हैं। इसमें बुनियादी तौर पर आपको बिल्कुल साफ तौर से ये नजर आता है कि एक जगह पर खुदा की तरफ से रिजेक्शन है और एक मकाम पर एक्सेप्टेंस है। या जैसे जुहैर है, इन्हें जुहैर का अमल काबिल तारीफ नहीं था। जुहैर इब्ने कैन जो थे वो उससे पहले खलीफा सुवुम की फौज में थे, उनके साथियों में थे, उनके साथ करीबी रहे, और वो जब वापस जा रहे थे मक्के से, हज से, और इमाम हुसैन अलैहिस्सलाम भी जा रहे थे इराक की तरफ, तो जुहैर ने हत्तल इम्कान कोशिश की है कि इमाम हुसैन से आमना सामना ना हो, और बिल इत्तेफाक, यानी इत्तेफाक ये हम कह रहे हैं, हकीकतन इत्तेफाक नहीं होता ऐसा, कि एक रात में ऐसे पड़ाव डाला कि उनके खेमे करीब करीब हो गए, और इमाम हुसैन उस वक्त खाना खा रहे थे जुहैर अपने घर वालों के साथ, इमाम हुसैन अलैहिस्सलाम ने कासिद भेजा, तो वो उस वक्त यानी कि उस वक्त वो जुहैर इतने स्टंड हो गए, ये सुन के इतना शॉक्ड हो गए कि उनके हाथ से निवाला छूट के गिर गया। ये वो मिसाल है कि जहां पर अमल कबूल नहीं है, बंदा कबूल है, और फिर उसके अंदर वो ट्रांसफॉर्मेशन आ गई। अब उसकी क्या वजूहात है वो हमें नहीं पता होती। इसीलिए कहा जाता है, इसीलिए बात कही जाती है कि किसी भी इंसान को हमें कंडेम नहीं करना चाहिए। अगर हम देख रहे हैं मिसाल के तौर पर बेनमाजी है, अगर हम देख रहे हैं खुदा ना खास्ता कोई गलत काम भी कर रहा है, उसकी मोहब्बत के साथ इस्लाह की कोशिश कीजिए, उसको कंडेम नहीं कीजिए। क्योंकि आपको कुछ नहीं पता कि वही चीज़ के खुदा की बारगाह में क्या चीज़ उसकी मकबूल हो जाए और कब वो पलट जाए, क्योंकि हिदायत खुदा की तरफ से। उन दोनों इंसानों की शख्सियत में कोई चीज़ ऐसी थी कि जो खुदा को पसंद आ रही थी। यानी आप इस चीज़ को देखें, मैं फिर वही आपको मिसाल दूं कि ये बड़े अजीब अजीब तारीख के मोड़ हैं। करबला, जाहिर है कि हमारे सिर्फ अकीदा नहीं है बल्कि इसको आप अगर अच्छे तरीके से एनालाइज करें तो उससे भी ये बात साबित होती है कि ये हक और बातिल का एक कामिल मार्का है। ये इसको पूरी एनालिसिस के साथ आप इस नतीजे पर पहुंचते हैं, अकीदतन नहीं। उसमें आप देखें कि जितने बड़े बड़े नाम थे कोई भी शामिल नहीं था, इवन मोहम्मद हनफिया भी नहीं आ पाए, अब्दुल्ला इब्ने अब्बास, इस कस्म के लोग। अब ये कौन सा निज़ाम है जो खुदा का काम कर रहा होता है, ये हमें नहीं पता। और जो लोग थे वो सारे इस कस्म के लोग भी थे कि जो पहले बिल्कुल बाहर थे, अगेंस्ट थे, दुश्मन थे, जिस जिनका इमाम हुसैन का पता ही नहीं था, वो लोग आ गए। तो अब इसमें जो है ना, यानी इंसान की शख्सियत में कोई चीज़ ऐसी होती है कि जिसे खुदा कबूल या रद्द करता है, और वो अल्टीमेटली वो चीज़, वो यानी कि जैसे मिसाल के तौर पर कि एक बहुत बड़ा ख़तरा क्या है जो इंसानों को दरपेश होता है, लाहक होता है, कि अगर हमने कुछ इल्म हासिल कर लिया, ज़्यादा इबादतें कर ली, अब हम समझ रहे हैं कि हम खुदा के महबूब बंदे बन गए। इन्हें इवन इनकलाब ईरान में आप देखें, इनकलाब ईरान में सड़क पर चलने फिरने वाले बज़ाहिर लफंगे जवान, मैं बिल्कुल साफ बात कर रहा हूँ कि जिन्हें अगर कोई देखें या मौलवी हजरात या उलमा देखें तो कहें ये क्या शोधे किस्म के लोग हैं, लड़के हैं, ओबाश, वो कहाँ से कहाँ पहुँच गए। यानी किस तरीके से उन्होंने शहादतें पेश की, किस तरीके से उन्होंने कुरान को और उस मैसेज को जज्ब किया, हैरान कुन।
तो
जी यानी इस
अगर कबूलियत बंदे की है तो उसके वो तो समझ में
आ रही है, ये बात इसका जो है ना कोई पैरामीटर हमारे पास नहीं है। हम क्योंकि खुदा ने कहा इन्नल्लाहा यहदी मन यशाउ इला सिरातिल मुस्तकीम, जिस चीज़ को खुदा ने अपनी मशीयत से मुताल्लिक करार दे दिया उसका मैं और आप फैसला कर ही नहीं सकते। लेकिन कुछ बातें हमारे सामने मौजूद हैं, यानी कि जैसे अब हमने देखा कि खुदा ने जनाब मरियम को कबूल किया, तो अब हम इस चीज़ का सुराग लगाएं कि उनमें कौन सी ऐसी चीज़ थी कि जो कबूलियत का सबब बन रही थी।
हमारी कोशिश ये चाहिए कि परवरदिगार की बारगाह में हम कबूल
हो। हाँ बिल्कुल, और जब हम कबूल हो जाएंगे तो आप नोट करेंगे कि फिर आपकी ज़ात में
वो, तो खुद आनी
वो तब्दीलियां आना शुरू हो जाएंगी कि आप खुद खैर का एक सोर्स बन जाएंगे। यानी ऐसा नहीं होगा जैसे कि कुरान करीम के अंदर कुछ लोगों के बारे में बयान किया कि वो अमल सालेह करते हैं और कुछ के बारे में बयान किया कि वो सालेहीन है। तो अमल सालेह करने वाले लोग और हैं और सालेहीन और हैं, यानी कि सिफत सालेहियत उनमें पैदा हो चुकी है। जी यानी कि उसके लिए, यानी कि उस चीज़ को कवर करने के लिए मैंने कहा कि आजिज़ी, इनकसारी और अपने आप को खुदा की बारगाह में पेश करें और मुसलसल ये दुआ करें कि हमें कबूल कर लें। यानी कोई ऐसी चीज़ मुझसे सरजद ना हो, मेरे अंदर अगर कोई ऐसी खराबी हो जो तेरी बारगाह में मेरे मर्दूद, मर्दूद का मतलब समझते हैं ना, मर्दूद क्या है, मैं चाह रहा हूँ थोड़ी थोड़ी आपकी वोकेबलरी भी बेहतर होती है। मर्दूद वो नहीं है जो उर्दू में हम कहते हैं, मर्दूद है रद्द से, रद्द का मतलब है लौटाना। तो मर्दूद उसे कहते हैं कि जिसे आप अपने दरवाजे से लौटा दें, कि जो दरवाजे तक चल के आए और उसे कबूल ना किया जाए और कहे वापस जाओ, ये मर्दूद है। तो अगर कोई ऐसी सिफत हमारे अंदर खुदा ना खास्ता पाई जाती है जिसकी हमें खबर नहीं है, हमें नहीं पता चल रहा, लेकिन जो खुदा की बारगाह में हमारे मर्दूद होने का सबब बने, उसे उसकी मग़फ़िरत फरमा। یعنی میں یہ کہنا چاہ رہا ہوں کہ وہ چیز ہمیں نہیں, کسی انسان کو نہیں پتا. اس صالحیت ایک صفت ہے جی, عمل صالح ان سے, یعنی کہ یوں سمجھیے کہ عمل صالح ان سے خود بخود سرزد ہوتا ہے, اور جو صالحین نہیں ہیں, جو صالحین نہیں ہیں وہ زبردستی عمل صالح کرنے کی کوشش کرتے ہیں. وہ بھی اگر خدا چاہے, دیکھیں کسی بھی منزل پر, کسی بھی مقام پر انسان بغیر مرضی خدا کے نہیں پہنچ سکتا. آپ اگر صحیفہ سجادیہ میں امام علیہ السلام کی دعائیں پڑھیں تو اس میں آپ دیکھیں گے کہ ہر چیز امام علیہ السلام خدا سے مانگ رہے ہیں. کسی ایک مقام پر بھی یہ نہیں کہہ رہے کہ میں ایسا ہو سکتا ہوں. کیا بات سمجھانا چاہ رہے ہیں کہ اس رستے میں ایک قدم بھی, ایک نتیجہ بھی, معمولی سے معمولی نتیجہ بھی میں نہیں برآمد کر سکتا. میں نماز پڑھ سکتا ہوں لیکن نماز کے نتیجے میں پیدا ہونے والی بندگی نہیں پیدا کرا سکتا اپنے اندر. یہ صفت خدا ہی دے گا. کیوں دے گا؟ جب وہ کچھ اپنے معیار پہ چیزیں ہیں وہ میرے اندر پائے گا تو دے دے گا. ہاں, یعنی ہم صرف کوشش کر سکتے ہیں بس, اور اس کے بعد کیا کریں, عاجزی کے ساتھ, انکساری, خضوع و خشوع کے ساتھ کہ خدا ہمیں قبول کر دے. یہ ہمارے بس کی بات ہے, اس کے آگے نہیں. نتیجہ ہمارے پاس نہیں. ٹھیک ہے, تو بہرحال میں اس پہ بات کر رہا تھا تجلی کے حوالے سے, کہ تجلی کا مطلب آپ کو سمجھا دوں کہ قرآن اور اہل بیت کا نزول جو ہے وہ بصورت تجلی ہے. تجلی کسے کہتے ہیں؟ نزول, نازل ہونا, یعنی ایک چیز کا اوپر سے نیچے آنا. نازل ہونے کا مطلب کیا ہے؟ ایک چیز کا اوپر سے مقام بلند سے نیچے آنا. یہ نزول دو طریقوں سے ہوتا ہے. ایک طریقہ یہ ہے کہ چیز اپنی جگہ چھوڑے بغیر نیچے آئے, یعنی اس کا اثر, اس کا ایفیکٹ, اس کی کیفیات. اور دوسرا طریقہ یہ ہے کہ چیز خود نیچے آ جائے. یعنی اب اس کی مثال آپ کو میں دوں, جیسے جب بارش برستی ہے, جب بارش برستی ہے تو یہ نزول, یہ بارش کا پانی بھی اوپر سے نیچے آتا ہے, لیکن کس طریقے سے اوپر سے نیچے آتا ہے؟ کہ اوپر اپنے مقام کو چھوڑتا ہے اور نیچے آتا ہے. تو یہ نزول تجلی نہیں ہے, اس کا نام ہے عربی زبان میں تجافا. تے جیم الف فے الف, تجافا. یعنی اگر کوئی چیز اس طریقے سے نازل ہو کہ اپنے مقام کو چھوڑ کر نیچے آئے. اب اس کے برعکس جیسے سورج کی روشنی ہے, اس کا سورس کیا ہے؟ سورج ہے. اب وہاں سے وہ روشنی اور نور چلا, زمین تک پہنچا, لیکن کیا نور سے سورج خالی ہو گیا تو زمین پہ نور آیا ہے؟ نہیں. نورانیت, وہ نور اپنے سورس میں بھی ہے, بیج کی پوری فضا میں بھی ہے, اور زمین پہ بھی ہے. یہ نزول ہے تجلی. علم, ایک استاد ہے, علم کہاں پر ہے؟ اس کے وجود کے اندر پایا جاتا ہے. اس نے شاگردوں کو, دوسرے انسانوں کو وہ علم تعلیم کیا, تو علم استاد کے دماغ سے نکل کے شاگرد کے دماغ پہ آیا. لیکن یہ نزول کیا ہے؟ تجافہ نہیں ہے. یہ نہیں کہ استاد کے دماغ خالی ہو گیا جو کچھ سکھایا اس نے. یعنی وہ شے اپنے مقام پر بھی موجود ہیں اور دوسری جگہ نچلے مقام تک بھی آ گئے. یہ تجلی. تو قرآن اور اہل بیت کی ایک حقیقت نورانی ہے, کہاں پر؟ عند اللہ, مقام مکنون. اور وہاں سے یہ حقیقت نازل ہونا شروع ہوئی ہے. تو بیچ کے جتنے بھی عالمین ہیں ان سب پہ اپنے اپنے معیار کے مطابق اس کے اثرات ہیں, اور جس معیار پہ یہ زمین پائی جاتی ہے, عرض ہے, حیات عرضی ہے, اس معیار کے مطابق یہاں پر آپ کو نظر آتا ہے. लेकिन ऐसा नहीं है कि ये चीज जब वहां से चली तो वो खाली हो गई और ये इस जगह आ गई, नहीं। तो इसका एक बड़ा फायदा क्या है, तजल्ली का जो सबसे बड़ा फायदा है वो ये कि तजल्ली दर हकीकत एक चेन बनाती है। यानी जैसे अब सूरज की रोशनी की मिसाल ले लें, तो सूरज की रोशनी जो है पूरी नूर की शुआ, वो एक चेन है जो सूरज से लेके जमीन तक मौजूद है। बीच में एक मामूली सा डॉट भी नहीं है कि जो उससे खाली है ना? ऐसा ऐसा ही है ना, वरना वो पहुंच ही नहीं सकती। जिस जगह पे खला आ जाए वहां से तो रोशनी आगे नहीं आएगी। तो ये पूरी जंजीर है, हम अगर चाहें तो इस जंजीर को पकड़ के सोर्स तक जा सकते हैं। ये तजल्ली का फायदा है, और इसी चीज को, यही जो तजल्ली की पूरी चेन है, इसको कुरान ने किस नाम से याद किया? हब्लुल्लाह। इसी चेन को कुरान ने हब्लुल्लाह कहा, अल्लाह की रस्सी। हब्लुल्लाह का मतलब क्या है कि अल्लाह की रस्सी, यानी एक सिरा खुदा के हाथ में, एक सिरा तुम्हारे पास। तो ये वही तजल्ली को आसान अल्फाज में समझा दिया कि जाहिल से जाहिल आदमी भी समझ ले कि ये पूरी चेन है, लिंक है। अब इसको पकड़ो, चढ़ जाओ। यानी तुम चाहो तो इतना बुलंद हो सकते हो कि खुदा तक पहुंच जाओ, इसलिए कि इसका दूसरा सिरा किसके पास है? अल्लाह के पास है। तो यही, इसको थोड़ा सा आलिमाना तौर से बयान किया जाए तो ये तजल्ली का कंसेप्ट है कि जो कुछ भी खुदा की तरफ से नाजिल हुआ है वो बसूरत तजाफा नहीं नाजिल हुआ बल्कि बसूरत तजल्ली नाजिल हुआ है। जो कुछ भी खुदा की तरफ से आया, यानी उसकी एक हकीकत है जो खुदा के पास है, और उसकी नजूली शक्ल है जो मैं और आप देख रहे हैं, और पूरी एक चेन है, कड़ी है, रस्सी है यहां से वहां तक। अगर हम चाहें तो उससे चढ़ते 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 असल मकाम तक, सोर्स तक, इंतहा तक पहुंच सकते हैं। यानी अगर हम इस कुरान से शुरू करें तो उस कुरान तक पहुंच सकते हैं कि जो फी किताब मकनून, क्योंकि इस कुरान और उस कुरान के दरमियान कड़ी कहीं से टूटी नहीं है। जैसे सूरज और जमीन के दरमियान से शुआ में कोई ब्रेक नहीं है, तो इस कुरान जो लफ्जी और कुतुबी शक्ल में हमारे सामने जो नुजूली हालत है, इसमें और वो कुरान जो फी किताब मकनून है, उसमें कोई ब्रेक नहीं है। अब यहां से आप शुरू कीजिए, बुलंद होते जाइए, बुलंद होते जाइए, वहां तक पहुंच जाइए। ये इम्कान मौजूद है, ये जंजीर हमारे लिए अवेलेबल है, ये रस्सी है, ठीक है। और इसी को हब्लुल्लाह कहा गया। तो बहरहाल ये बैकग्राउंड था, मैं अब थोड़ा सा फिर आ जाऊं सूरह हम्द की तरफ। मैंने आपके सामने बिस्मिल्लाहिर्रहमानिर्रहीम में बा के माने बयान किए, बा का मतलब बयान किया, इस्म का मतलब बयान किया। इस्म फिर दोहरा दूं कि इस्म किसी चीज के नाम को नहीं कहते, बल्कि इस्म किसी भी वजूद की हकीकत की तरफ इशारा करने वाले कलमे को कहते हैं। सही, इस्म कोई टैग नहीं है जो आप किसी भी चीज पर लगा दें। यानी मैं कहूँ कि आज से इस चीज का नाम जो है दीवार नहीं है, जमीन है या फर्श है, तो मेरी मर्जी, जो दिल चाहे कह लें, इससे तो कोई फर्क पड़ने वाला नहीं है। लेकिन दीवार की अपनी हकीकत है, फर्श की अपनी हकीकत है, छत की अपनी हकीकत है, उसको मैं नहीं बदल सकता। तो जो लफ्ज कह लें या जो कलेमा किसी शय की के वजूद की हकीकत को बयान करता है वो उसका इस्म है, न कि कोई भी एक्स वाई जेड ए बी सी डी नाम जो आप किसी भी चीज को दे दें। तो हम किस इस्म के जरिए से तवस्सुल करते हैं? इसमें अल्लाह, अल्लाह, इस इसमें अल्लाह के माने मैंने आपको समझाया कि इसमें अल्लाह इसमें जामे हैं जिसमें तमाम सिफात सिफात खुदा जमा है। और इसमें अल्लाह में से वो दो सिफात जो हमने जिनका खसूसियत के साथ जिक्र किया, वो दो सिफात कौन सी हैं? रहमान और रहीम, जिनसे हमें अपनी जिंदगी में जिनकी सबसे ज्यादा जरूरत है। रहमानियत वो लुत्फ जो किसी भी سمجھ لیں استحقاق یا میرٹ کو دیکھے بغیر عطا ہوتا ہے، اور رحیمیت وہ رحمت کا پہلو کہ جب انسان شکستہ ہو جائے، ٹوٹ جائے، مجبور ہو جائے، محتاج ہو جائے، اور اس وقت خدا کی وہ رحمت جو اس کے شامل حال ہو اور اس کو کھڑا کر دے۔ تو ہمیں تمام اسماء الہیہ میں سے ان دو اسماء کی سب سے زیادہ حاجت و ضرورت ہے کہ خدا کا لطف و کرم بغیر استحقاق میرے پاس آتا رہے، اور جب میں اپنی زندگی میں شکستہ ہو جاؤں، خستہ ہو جاؤں، تو خدا کی رحمت آئے اور مجھے سہارا دے اور دوبارہ اٹھا دے۔ تو جب ہم نے کہا بسم اللہ الرحمن الرحیم، یعنی اسم اللہ، یعنی اسم جامع کے ساتھ، کہ جس کے سوا کوئی معبود نہیں، لیکن اس معبود کی کن دو صفات کو میں سب سے زیادہ یاد کرتا ہوں؟ رحمانیت کو اور رحیمیت کو۔ ٹھیک ہے، یہ ہم بات کر چکے تھے۔ اچھا، اب سورہ حمد کے حوالے سے بعض اوقات یہ خیال کیا جاتا ہے کہ ابتدا کی جو تین چار آیتیں ہیں مالک یوم الدین تک، یہ خدا کہہ رہا ہے، یعنی الحمدللہ رب العالمین، یہ بندے کا کہنا ہے یا خدا کا کہنا ہے یا اسی طریقے سے؟ تو کچھ لوگ یہ خیال بھی کرتے ہیں کہ مالک یوم الدین تک خدا کا کلام ہے، یعنی خدا کا قول ہے، اور ایاک نعبد و ایاک نستعین سے بندے کا قول ہے، لیکن ایسا نہیں ہے۔ در حقیقت الحمدللہ رب العالمین سے لے کے وللضالین تک تمام کے تمام جملے جو ہیں وہ بندے کے ہی ہیں، یعنی ہم ہی ہیں جو خدا، کہیں پر خدا ہم سے ایک چیز کہلوا رہا ہے اور کہیں پر ہم خدا کی بارگاہ میں دعا کر رہے ہیں۔ جیسا کہ آپ لوگوں نے یقیناً سنا بھی ہوگا کہ جو کچھ قرآن میں ہے وہ سورہ حمد میں ہے، تو بنیادی طور سے سورہ حمد کو اگر آپ کیٹیگرائز کریں، تقسیم کریں، تو اس کے تین حصے بنتے ہیں۔ ایک حصہ بنتا ہے الحمدللہ رب العالمین سے لے کے مالک یوم الدین تک، دوسرا حصہ ہے ایاک نعبد و ایاک نستعین اور اہدنا الصراط المستقیم، اور تیسرا حصہ ہے صراط الذین انعمت علیہم سے لے کے وللضالین تک۔ اور ان تین حصوں میں بندہ جو کلام کرتا ہے وہ کلن زندگی کا اور دین کا نچوڑ ہے جو ہم بیان کرتے ہیں، یعنی کہ جتنے بھی مطالب ہیں قرآن کے اور جتنے بھی گہرائیاں دین نے سکھائی ہیں وہ سب کی سب اس میں سمٹ کیا جاتی ہیں۔ ابتدا میں جو تین فقرے ہیں وہ کیا ہیں؟ اقرار ہے اللہ کی الوہیت کا، اس کے بعد قیامت، یہ دو چیزیں اصل ہیں، یہ ذہن میں رکھیے گا کہ جو کچھ بھی ہمارا بلیف سسٹم ہے اس میں اصل کیا چیز ہے؟ دو چیزیں، توحید اور آخرت، یا جس کو اور جنرلائز کر دیں سورس اینڈ ڈیسٹینیشن، مبدا اور معاد۔ سورس آف ایوری تھنگ خدا ہے، ڈیسٹینیشن آف ایوری تھنگ وہ بھی خدا ہے۔ انا للہ و انا الیہ راجعون، یعنی کہ ہمارا آنا بھی اللہ کی طرف سے ہے، ہماری زندگی بھی اللہ کے لیے، اور ہماری رجعت پلٹنا بھی اللہ کی طرف ہے۔ تو انا للہ و انا الیہ راجعون۔ اس سب سے پہلے جب آپ سورہ حمد، جنہیں اس میں نماز کے اندر یا ویسے سورہ حمد کی تلاوت کرتے ہیں، تو سب سے پہلے آپ ان دو بنیادی عقائد کا اظہار کرتے ہیں، الحمدللہ رب العالمین الرحمن الرحیم مالک یوم الدین، یعنی میرا بلیف سسٹم یہ، میں کس چیز پہ بلیف کرتا ہوں، کیونکہ سب سے پہلی چیز زندگی میں کیا ہے؟ آن واٹ یو بلیو، واٹ یو ڈو اس کے بعد آتا ہے۔ ٹھیک ہے، یعنی کہ جو آپ کرتے ہیں وہ کس پیمانے پر رکھ کے، کس گیج پہ رکھ کے ناپا جاتا ہے؟ آن واٹ یو بلیو۔ کہ جس طریقے سے کہ جو لوگ امام حسین کے مقابلے میں کھڑے ہو کے نماز پڑھ رہے تھے، ان کی نماز کسی الہی معیار پر رکھ کے نہیں ناپی جائے گی؟ تو اس کا مطلب ہے کہ نماز کوئی چیز نہیں ہے، بلکہ نماز کس جس نیت کے ساتھ، جس معرفت کے ساتھ، جس جہت میں کھڑے ہو کے ادا کی جا رہی ہے وہ اصل چیز ہے، یعنی وہ اس پیمانے پر نماز رکھ کے ناپی جائے گی۔ ٹھیک ہے، تو سب سے پہلی چیز کیا ہے؟ واٹ یو بلیو، کس چیز پر آپ کا یقین ہے، ایمان ہے، آپ کے ایمان کی بنیاد کیا ہے، پھر بتائیے آپ کیا کرتے ہیں۔ تو یہ پہلی چیز جو ہمیں خدا کی بارگاہ میں ثابت کرنا پڑے گی، وہ کیا ثابت کرنا پڑے گی؟ اپنا ایمان، میں نے زندگی کس ایمان اور عقیدے پہ گزاری، پھر اس بات پر بحث ہوگی کہ کیسے گزاری یا کیا کر کے گزاری، وہ بعد میں آئے گی باری۔ تو آپ کیا بیان کر رہے ہیں؟ ابھی میں اجمالاً اس کو ایک جنرلائز پر تھوڑا سا اور تھوڑی سی ڈیپتھ میں جائیں گے انشاءاللہ، بہت زیادہ نہیں۔ تو آپ نے سب سے پہلے کیا بیان کیا، کس چیز کا اظہار کیا؟ کہ میں اللہ پر یقین رکھتا ہوں، اور جتنی بھی حمد ہے، اب یہاں حمد کا ترجمہ کچھ نہیں ہو سکتا، یہ میں بتا دوں، ابھی مجھے اس کی تشریح کرنی پڑے گی۔ حمد کا ترجمہ نہ اردو، نہ انگریزی، نہ فارسی، کسی زبان میں نہیں ہو سکتا۔ جی بالکل نہیں ہو سکتا، ابھی میں اس کی تشریح کروں گا تو سمجھ میں آئے گا انشاءاللہ۔ یعنی الحمدللہ، حمد صرف خدا کے لیے لفظ استعمال ہوتا ہے نا، تو اب اس کے اصل معنی کیا ہے وہ کسی ترجمے سے سمجھ میں نہیں آتا۔ تو میں اللہ پر یقین اور ایمان رکھتا ہوں، اور ساری حمد کا مستحق اس کو جانتا ہوں۔ اللہ کون ہے جو تمام حمد کا مستحق ہے؟ وہ ہے کہ جو کل عالمین کا رب ہے۔ ربوبیت کس انداز سے کرتا ہے؟ الرحمن الرحیم، دوبارہ، یعنی شروع کا جو بسم اللہ کا رحمان الرحیم ہے وہ ابتدا کا ہے، کہ اللہ نے خلقت شروع کیسے کی؟ رحمانیت اور رحیمیت کے ساتھ۔ پھر رب العالمین کے بعد جو رحمان و رحیم آ رہا ہے وہ کیا بتا رہا ہے؟ کہ اللہ پالتا کیسے ہے؟ رحمانیت و رحیمیت کے ساتھ، یعنی اس نے پیدائش اور خلقت بھی رحمانیت و رحیمیت کے ساتھ کی، اور جب پالتا ہے تو وہ بھی انہی دو صفات، یہی دو صفات ہیں جو ڈومیننٹ ہیں۔ جب آپ کہہ رہے ہیں نا الحمدللہ رب العالمین الرحمن الرحیم، تو آپ یہ کہنا چاہ رہے ہیں کہ وہ جو رب العالمین ہے، عالمین کا پالنہار ہے، وہ ان صفات کے ساتھ پالتا ہے۔ پھر اس کا کیا، یہ اس زندگی کی کوئی ڈیسٹینیشن ہے، کوئی ڈائریکشن ہے؟ جی ہاں، ہم سب کے سب ایک یوم یا ایک مرحلے کی طرف بڑھ رہے ہیں، اس کا نام ہے یوم الدین، یعنی فیصلے والا مرحلہ۔ یوم کا مطلب ڈے نہیں ہوتا ہے، یہ بھی رکھیے گا۔ یوم قرآن کے اندر بہت سارے مقامات پر ایک اسٹیج کو ظاہر کرنے کے لیے لفظ استعمال آیا ہے، اسٹیج یعنی ایک مرحلہ، نہ کہ دن جو ہم یہ دن اور رات سمجھتے ہیں، یہ نہیں۔ تو یوم الدین، کہ ہم سب ایک اسٹیج، ایک مرحلے کی طرف بڑھ رہے ہیں، کہ جو فیصلے والی اسٹیج ہے، اس اسٹیج کو، اس وہاں جو کچھ بھی ہوگا اس کو کوئی کنٹرول یا گورن کرے گا؟ جی کرے گا۔ کون کرے گا؟ جو یوم الدین کا مالک ہے، اور یوم الدین کا مالک کون ہے؟ وہی اللہ، جس کی میں حمد بیان کر کے آ رہا ہوں۔ یہ میرا بلیف سسٹم ہے جو میں نے ان تین جملوں میں بیان کیا۔ تو یہ سب سے پہلے کس بات کو میں نے بیان کیا؟ میرا بلیف سسٹم کیا ہے، میری زندگی کی بنیاد کس پہ کھڑی ہے، پائے کیا ہیں، اس کے ستون کیا ہیں، پلرز کیا ہیں، جس پر میں اپنی زندگی کی عمارت کھڑی کرنے جا رہا ہوں، وہ یہ ہے ستون، کہ توحید، الوہیت، ربوبیت، اور یہ یوم الدین، اور اس میں خدا کی ملکیت بلا شرکت غیر۔ جب میں نے اس بات کو سمجھ لیا کہ وہی ابتدا ہے، وہی انتہا ہے، وہی رب ہے، وہی الہ ہے، وہی مالک یوم الدین ہے، تو اب میرے پاس اس بات کی گنجائش نہیں بچی کہ میں اس کے علاوہ کسی کے سامنے اپنے سر کو جھکاؤں، یا اس کے علاوہ کسی اور سے جا کے مدد اور استعانت ہیلپ طلب کروں؟ تو جب میں نے اپنے اس یقین اور اس عقیدے کو بیان کیا، تو اب اس کے بعد لاجیکلی جو اگلی سٹیج ہے وہ کیا ہے؟ ایاک نعبد و ایاک نستعین. یعنی خود بخود میں اس جگہ پہنچ گیا کہ جب میں اپنی زندگی میں آؤں گا، زندگی گزاروں گا، تو کیا ہے وہ زندگی؟ اس ہستی کی بندگی اور عبادت پہ مبنی و منحصر ہو، اور جب بھی طلب و استعانت کروں تو اسی کی طرف کروں، اسی کی طرف جاؤں. اب اہدنا الصراط المستقیم، یہ بھی میری لائف کی اپروچ ہے کہ اب میں نے دعا کی، یعنی کہ جب میں نے اس بات کو سمجھ لیا کہ بندگی کا مستحق بھی وہی ہے، مدد طلب کرنے کے مستحق بھی وہی ہے، تو اب میں نے اس سے دعا مانگی. کیا دعا مانگی؟ کہ میری ہدایت کر دے صراط مستقیم تک، صراط مستقیم کی جانب. صراط کا معنی شاید آپ کو یاد ہو، میں نے ایک اس میں بیان کیا تھا صراط اور سبل کا فرق، تو اس کو دوہرا بھی دیں گے انشاءاللہ. اہدنا الصراط المستقیم، یہ میری زندگی کی دعا، یعنی کہ یہ دوسری اسٹیج کور ہو گئی کہ میں اپنی زندگی کیسے گزاروں، کہ جس کو میں الہ رب العالمین اور مالک یوم الدین مان رہا ہوں اس کی بندگی کروں، اس سے طلب استعانت کروں، اور اس کی حمایت چاہوں کہ وہ مجھے صراط مستقیم کی ہدایت دے دے. لیکن اب ایک بات اور رہ گئی، وہ یہ ہے کہ یہ صراط مستقیم در حقیقت کیا ہے، اور کیا صراط مستقیم سے ہٹ کے بھی کوئی اور رستے ہیں جن کے خطرات میری زندگی میں پائے جاتے ہیں؟ یعنی کیا زندگی میں صرف صراط مستقیم ہی ہے، یا اور بھی بہت ساری رستے ہیں کہ جو اس سے ہٹانے والے ہیں، گمراہ کرنے والے ہیں، میرا کام خراب کرنے والے ہیں؟ تو اب تیسری اسٹیج پر سب سے پہلے ہم نے صراط مستقیم کی تعریف کو بیان کیا. یعنی صراط مستقیم کیا چیز ہے؟ صراط الذین انعمت علیہم. اس کا میں نے آپ کو بتایا تھا کہ اس کا صحیح ترجمہ یہ نہیں ہے کہ ان لوگوں کا رستہ، یہ نہیں ہے. صراط الذین انعمت علیہم، صراط یعنی وہ لوگ کے جن پر تیرا انعام نازل ہوا. تو صراط مستقیم اللہ کے انعام یافتہ بندوں سے اپنی زندگی کو جوڑنے کا نام ہے. صراط الذین انعمت علیہم، وہ لوگ کے جن پر تیری نعمتیں، تیرا. اور سورہ نساء کی آیت میں ان کی تعریف بھی کی ہے کہ وہ کون لوگ ہیں. اولئک مع اللہ مع الذین انعم اللہ علیہم. انعم اللہ علیہم میں کون ہے؟ من النبیین والصدیقین والشہداء والصالحین. انعام یافتہ، انعمت علیہم، چار گروہ ہیں. خود قرآن کی روح سے انبیاء ہیں، صدیقین ہیں، شہداء ہیں، صالحین. ان کے ساتھ میری زندگی جڑ جائے، ان سے کنیکٹ ہو جائے، کیونکہ صراط مستقیم کوئی رستہ نہیں ہے، کوئی سڑک نہیں ہے، کوئی شاہراہ نہیں ہے کہ میں کہوں کہ مجھے وہاں تک پہنچاؤ، میں چلنا شروع ہو جاؤں. کوئی جگہ نہیں ہے. تو اس کو سمجھانا ضروری ہے، اس کی تشریح کرنا ضروری ہے کہ آپ صراط مستقیم سے کہنا کیا چاہ رہے ہیں. تو ہم نے اس کو بتایا کہ صراط مستقیم یعنی جن بندوں پر تو نے انعام فرمایا اپنی خصوصی نعمتیں، یعنی سب سے خصوصی نعمت اللہ کی کیا ہے؟ طہارت. جنہیں یطہرکم تطہیرہ کی منزل پہ فائز کیا، جنہیں ہر قسم کی رج سے، نجاست سے پاک کیا. میری زندگی ان کے ساتھ جوڑ دے، یہ صراط مستقیم. اور خطرے کیا ہیں؟ غیر المغضوب علیہم. پہلا خطرہ ہے مغضوب علیہم ہونے کا، مغضوب ہونے کا. वला वालीन, दूसरा खतरा क्या है, वालीन में शामिल हो जाने का। इसकी थोड़ी सी मैं तशरीह कर दूँ आपके सामने। मग़ज़ूब यानि जो जिन पर अल्लाह का गज़ब नाजिल हुआ, वालीन जो रास्ता भटक गए, गुमराह हो गए, गुमराह यानी जो राह को गुम कर दे। बुनियादी तौर से जब इंसान किसी भी मंजिल की तरफ पेशकदमी करता है और उस मंजिल तक पहुंचने का रूट कोई सिंपल रूट नहीं है, यानी आपको बहुत सारे पुरपेच गलियों से भी गुजरना है और कुछ सड़कों से भी गुजरना है, फिर आप मेन हाईवे पर आएंगे और फिर चलेंगे एंड तक। तो बुनियादी तौर पर भटकने के दो इम्कान हैं। पहला इम्कान यह है कि इंसान रास्ते को गुम कर दे, और दूसरा इम्कान यह है कि इंसान अपनी मंजिल को गुम कर दे। इसमें ज्यादा बुरी सिचुएशन कौन सी है? जो मंजिल को गुम कर दे, जो हदफ को खो दे। तो जो हदफ को खो दे वो है, वो शामिल हैं मग़ज़ूब अलैहिम में, और जो मंजिल को खो दें और जो रास्ते को खो दें वो हैं वालीन। तो ऐ खुदा मुझे अपनी ज़िंदगी में ऐसा ना बनाना कि कभी या तो मैं रास्ता भूल जाऊं और उससे भी ज़्यादा खौफनाक कि मंजिल ही ना भूल जाऊं। ज़्यादातर इंसान ऐसे हैं या नहीं है कि जिन्होंने हदफ को गुम कर दिया है? रास्ता तो बहुत दूर की बात है, यानी अगर इंसान को हदफ याद हो, मंजिल याद हो, तो वो रास्ता ढूंढने की कोशिश करता है। जब मंजिल को ही गुम कर दे तो रास्ता क्या ढूंढेगा? फिर तो वो जिस मकाम पर है मस्त है। तो ये दो खतरात हैं। तो अब आप देखें कि पूरी जिंदगी का निचोड़ इल्मी अमली, इल्म और अमल दोनों के एतबार से पूरा निचोड़ जो है वो इन जी सूरह फातिहा के, जैसे मैंने बताया ना कि ये इसके अंदर जो मतालब और मारिफ है वो इंतहाई गहरे और अजीम है। और इसको मेरे ख्याल है सूरह जुमर की आयत है कि हमने तुम्हें आतैना का सबअन मिनल मफानी वल कुरान अल अजीम, कि हमने तुम्हें सात जो दोहराई जाती हैं ऐसी चीजें दी, वल कुरान अल अजीम और कुरान अजीम दिया। अब वो सात चीजें जो दोहराई जाती हैं उसमें चहारदा मासूमीन भी हैं, अहले बैत भी हैं। क्यों? इसलिए कि अहले बैत अलैहिस्सलाम के जो अस्मा हैं वो सात हैं। अगर आप देखें अस्मा सात हैं जो रिपीट हुए हैं जी, फातिमा, हसन, हुसैन, ये पांच ओरिजिनल नाम है, और उसके बाद सिर्फ जाफर और मूसा दो नए नाम हैं, बाकी सब रिपीट हैं। ये भी हो सकता है मुराद, या जो ज्यादातर रिवायतों में आता है या हदीसों में आता है कि सबअन मिनल मफानी से मुराद सूरह हम्द की सारा। ये मैंने पिछली दफ़ा भी आपको बताया था कि अरबी जबान में जब किसी भी लफ्ज़ या कलेमे से पहले अल आ जाता है तो ये अल उस इस चीज़ का फ़ायदा देता है कि आपने माना को इसकी हद में समेट दिया। जैसे आप कहते हैं ना द हॉस्पिटल, तो द हॉस्पिटल का मतलब अब हर एक हॉस्पिटल नहीं है, बल्कि अब हॉस्पिटल के माना एक में सिमट गया जाके। तो ये हॉस्पिटल से मुराद बीमार खाना, लेकिन जब आपने उससे पहले दा लगा दिया तो वो अब बाकी सारे हॉस्पिटल खत्म हो गए और सिर्फ एक रह गया कि जो आप बताना चाह रहे हैं। इसको अरबी में कहते हैं कलेमा हसर, फे फाद रे, इनहिसार, इहिसार करने वाला, कि वो जो घेर ले। जैसे अल अल्लाह की एक तशरीह मैंने आपको बताई थी, अल इलाह यानी जितनी भी बंदगी है वो सब की सब इस जात में, इससे हटके बंदगी का तसव्वुर कहीं भी नहीं। तो अल हम्द यानी जो भी हम्द है वो किसके लिए है? लिल्लाह। ये अल क्या फायदा दे रहा है कि अल्लाह के अलावा किसी की हम्द तसव्वुर नहीं की जा सकती। अब ये हम्द क्या चीज है? ٹھیک ہے، اس کے ہم لفظی معنی کیا لیتے ہیں؟ تعریف. نہیں، اب اس کو ہمیں تھوڑا سا کھولنا پڑے گا. جیسے آپ نے کسی پھول کو دیکھا، اس کی خوشبو کو سونگا، آپ نے اس کی خوبصورتی کی یا اس کے حسن کی، اس کی خوشبو کی تعریف کی، کی تعریف. یہ ایک تعریف ہے، آپ نے کہا کتنا خوشبودار پھول ہے، کتنا خوشنما پھول ہے. کیا حمد کے معنی یہ تعریف ہے؟ یہ تعریف ہے یا نہیں ہے؟ یہ تعریف ہے نا. کیا آپ اس قسم کی کوئی تعریف مراد لینا چاہ رہے ہیں؟ اچھا، اب میں ایک دوسری تعریف آپ کو بتاؤں. ایک شخص ہے کہ جس نے میرے ساتھ نیکی کی اور اچھائی کی، جیسے آپ اپنے والدین ہیں. ایک انسان ہے جس نے آپ کے ساتھ نیکی کی، بھلائی کی، آپ اس کی تعریف کرتے ہیں کہ یہ بہت نیک انسان ہے، اچھے انسان ہیں. یہاں پر آپ ان کی اس اچھی صفت کے ساتھ ساتھ ایک جذبہ تشکر بھی رکھ رہے ہیں ساتھ. جب آپ پھول کی تعریف کر رہے ہیں تو اس میں کسی شکریہ کے جذبات شامل نہیں ہیں، لیکن جب آپ کسی محسن کی تعریف کر رہے ہیں تو یہ صرف اس کی کوالٹی کی تعریف نہیں ہے، بلکہ اب اس تعریف میں شکریہ کے جذبات بھی شامل ہو گئے. اس سے آگے بڑھ کے کہ ایک انسان ہے کہ، یعنی مثال کے طور پر اس قسم کے واقعات ہم سنتے ہیں کہ ایک یتیم بچہ ہے، کسی مخیر انسان نے اسے اپنی کفالت و سرپرستی میں لے لیا، اس کو پڑھایا لکھایا، لائق بنایا، اور جب وہ کسی اچھے مقام پر پہنچ گیا تو وہ اس کی طرف اشارہ کر کے کہتا ہے یہ بہت اچھے انسان ہیں. اب اس تعریف میں کیا کیا چیزیں شامل ہیں؟ کہ اگر آپ اس کو پوچھیں کہ اس تعریف میں نے کہ کیا ہے، تو کہے گا کہ یہ وہ ہیں کہ آج میرے پاس جتنا کچھ ہے انہی کی وجہ سے، اور اگر یہ نہیں ہوتے تو میں آج کچھ بھی نہیں ہوتا. یہ سب تعریفیں ہی ہیں. تو پہلی تعریف صفات کی بنیاد پر، کوالٹیز کی بنیاد پر، دوسری تعریف شکریہ کی بنیاد پر، تیسری تعریف اس قدر احسان مندی کے جذبے کے ساتھ کہ جو کچھ بھی میں ہوں وہ ان کی وجہ سے ہوں. اور یہی جذبہ احسان مندی جب اپنے انتہا کو پہنچتا ہے تو پرستش ہو جاتا ہے، بن جاتا ہے. تو خدا کی تعریف کیا ہے؟ صفات، شکریہ، پرستش. ان تینوں کو جمع کر دیں تو اس کا نام ہے حمد. یعنی کہ جب ہم کہتے ہیں الحمدللہ تو صرف یہ نہیں کہ خدا صفات عالی رکھتا ہے، نہیں، میں اپنی زندگی کے ہر مرحلے پر اس کا شکر گزار ہوں، یہ بھی نہیں، میں جو کچھ بھی ہوں اسی کی وجہ سے. اور اس قدر متشکر ہوں کہ بس میرا دل یہ چاہتا ہے کہ اس کے اگر میں شکریہ ادا کروں تو پرستش کی صورت میں ادا ہو. اس کیفیت کا نام ہے الحمدللہ. کیا ہوتی ہے کہ بنیادی طور پر، یعنی اب اس کی سمجھ لیں کہ کچھ وجوہات ہیں جو ایک سمپل ہیں، کوئی ڈیپ ہیں. پہلی بات یہ ہے کہ جب بھی ہم کسی کے لیے اصال ثواب کرتے ہیں تو در حقیقت یہ اس انسان کی کوئی خوبی ہوتی ہے کہ جو اپنے پیچھے رہ جانے والوں کو مجبور کر رہی ہوتی ہے کہ اس کے لیے کچھ بھیجیں. یہ ایک روحانی، یعنی ایک انویزبل ریزن ہے. اور اس کو آپ اس طریقے سے محسوس کر سکتے ہیں کہ کچھ لوگوں کے لیے آپ کا دل چاہتا ہے کہ بہت زیادہ اصال ثواب کریں، کچھ لوگوں کی یاد نہیں آتی. ٹھیک ہے، ایون آپ اپنے رشتہ داروں میں دیکھ لیں کہ کچھ کے لیے آپ کا بے اختیار دل چاہتا ہے کہ ہر روز ہر رات سورہ فاتحہ پڑھیں، نماز کے بعد پڑھیں، کچھ کے لیے نہیں دل چاہتا. یہ کیوں ہوتا ہے ایسا؟ یہ خود اس انسان کی وجہ سے کہ جو، یعنی کہ اس کی کوئی خوبی ہوتی ہے کہ جو یہاں سے اس نے اس بات کا سبب بنتی ہے کہ یہاں سے اس کے لیے فائدہ مند چیزیں جاتی رہیں. اب اس کا فائدہ کیسے پہنچتا ہے؟ اس کی جو ایک سب سے بڑی وجہ ہے اور مین وجہ ہے وہ یہ کہ ہم تمام افراد، تمام انسان کسی نہ کسی لیول پر، کسی نہ کسی جگہ پر آپس میں ایک دوسرے کے ساتھ کنیکٹڈ ہیں. یعنی ہم آئسولیشن میں زندہ نہیں ہیں، یعنی ہم ایک ڈاٹ کی مانند زندہ نہیں ہیں جو کسی بہت بڑے سطح پہ رکھا ہوا ہے، بلکہ یہ سارے کے سارے ڈاٹس ایک بہت زیادہ کمپلیکس نیٹ ورک کے ذریعے سے ایک دوسرے کے ساتھ جڑے ہوئے ہیں. اس وجہ سے ہم جو کچھ بھی کرتے ہیں وہ باقیوں پر بھی اثر انداز ہوتا ہے. اور جینے کے کن کے ساتھ آپ کے ڈاٹ زیادہ مضبوطی سے جڑے ہوئے ہیں؟ جو آپ کے رشتہ دار ہیں، جو آپ کے قریب ہیں. اور یہ جو کنیکشن ہے، یہ کنیکشن جسم کے جانے کی وجہ سے ختم نہیں ہوتا. یعنی جسم کے درمیان سے ہٹ جانے کی وجہ سے کہ جو آپ کا آپ کے والد کے ساتھ، والدہ کے ساتھ، اولاد کے ساتھ، رشتہ داروں کے ساتھ، یا کسی سے آپ نے کوئی روحانی تعلق پیدا کیا. یعنی جیسے میں آج بھی بہت زیادہ قریب محسوس کرتا ہوں مثال کے طور پر آغا جعفر صاحب کو، کہ جن کے ساتھ تقریباً میں نے 4-5 سال بہت قربت میں گزارے، لیکن اگرچہ کہ انہیں انتقال کو عرصہ گزر گیا، 10-11 سال گزر گئے، لیکن میں بہت زیادہ قربت محسوس کرتا ہوں. اور جب بھی موقع ملتا ہے تو وہی دل چاہتا ہے کہ سالے ثواب کریں یا وہ بات کریں. یا یہ کہ یعنی اس کو مجھے اچھی طرح یاد ہے کہ جب 4 جون 1989 جب امام خمینی کی رحلت کا وہ تھا، کبھی نہ ملے، نہ دیکھا، نہ کچھ کیا، لیکن اس وقت جو ایک کیفیت تھی اور جس طریقے سے آنسو نکل رہے تھے، نا ابل رہے تھے، وہ ایک وہی کنیکشن ہے کہ جو بن جاتا ہے روحانی اعتبار سے اور ہمیں خود اس کا بعض اوقات پتہ نہیں ہوتا. تو ہم سب آپس میں کنیکٹڈ ہیں، ان آئسولیشن نہیں ہے. یعنی انسان جو ہے وہ کوئی آئسولیشن میں اگی ہوئی کسی خودرو جھاڑی کی مانند نہیں ہے، بلکہ یہ جو لائف کا پورا نیٹ ورک ہے جس میں تمام مخلوقات شامل ہیں، اس کی موسٹ ایوالوڈ فارم انسان ہے. اور اس لحاظ سے ہم پوری زندگی کے ساتھ، پوری کائنات کے ساتھ آپس میں ہم سب جڑے ہوئے ہیں کسی نہ کسی جگہ طریقے سے. تو میں اپنی زندگی میں بھی آپ کے ساتھ تعلق رکھ سکتا ہوں، آپ کو فائدہ پہنچا سکتا ہوں، اور جسم کے ہٹنے کے بعد بھی آپ کو فائدہ پہنچا سکتا ہوں اس اسپریچول لنک کی وجہ سے کہ جو ہمارے درمیان حضرات بتائیں گے. عام طور سے ایسے، لیکن ہے اصل میں یہی، یعنی وہ بیچ میں جو الف ہے وہ حذف ہو گیا، مطلب وہ تو زبان کے اپنے طریقے ہیں. رضوان اللہ ہے، رضوان من اللہ شاہ. اصل میں مسئلہ یہ ہے نا کہ انسان نے نہ اپنی قدر پہچانی نہ خدا کی قدر پہچانی. انسان جب شروع ہوتا ہے تو ایسے ہی ہوتا ہے، لیکن انسان کی انتہا، انسان کا کمال بہت آگے. سورہ معارج میں جیسے ہے، خلق الانسان حلوعا، کہ انسان کو خلق کیا گیا ہے اس طریقے سے کہ وہ ہلکا ہے. اس کے ہلکے ہونے کی علامت کیا ہے؟ اذا مسہ الشر جزوعا، کہ جب اس کو کوئی برائی شر چھو جاتا ہے تو شور مچانے والا بن جاتا ہے. وَإِذَا مَسَّهُ الْخَيْرُ مَنُوعًا، اور جب کوئی خیر اس کو چھو جاتی ہے تو اس کو منع کرنے والا، روکنے والا بخیل بن جاتا ہے. ایسے ہی ہے نا زیادہ تر انسان. إِلَّا الْمُصَلِّينَ، اس کیفیت سے باہر کون آئے گا؟ جو مصلی ہیں، یعنی نمازی ہیں، جو خدا سے اپنا تعلق جوڑتے ہیں. تو جب آپ مسلی سلاد کا مطلب میں نے بتایا تھا نا، سلاد کا مطلب ہے خدا سے ملاپ کا رشتہ جوڑنا. تو جو خدا سے تعلق پیدا کرنا شروع کر دے وہ اس ہلکی حالت سے باہر آ جائے گا، پھر اس میں یہ کوالٹیز نہیں ہوں گی. لیکن جو خدا سے تعلق پیدا نہیں کرے گا اس میں یہ دونوں صفات پائی جائیں گی. تو انسان شروع ایسے ہی کرتا ہے، لیکن اس کے ترقی اور اس کے درجات جو ہیں بے انتہا ہیں. جیسا میں نے کہا نا، تجلی پوری چین ہے. آپ یہاں سے شروع کیجئے، سورس تک پہنچ جائیے آپ.